शान्ति हाम्रो चाहना विकास हाम्रो लक्ष्य सूचना र अभिव्यक्ति हाम्रो सर्वपक्ष हामीले बाका सामुदायिक रेडियो
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN-बाट अब प्रसारण हुँदैछ साझा खबर।
सुप्रभात, यो CIN को साझा खबर हो। उषा तामाङसँगै राजन रुचालको तपाईंलाई स्वागत छ।
सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com र मोबाइल एप CIN-बाट पनि सुन्न सकिन्छ।
आज 2081 साल वैशाख 5 गते बुधबार, अप्रेल 17 तारीक सन् 2024 नेपाल सम्मत 1144 चैत शुक्ल पक्षको नवमी तिथि।
साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
राजनैतिक दलमा आबद्ध शिक्षकलाई बर्खास्त गर्ने शिक्षा मन्त्रालयको निर्णय, सरकारी शिक्षा सिद्ध्याउने खेल भएको भन्दै शिक्षक संगठनहरूको आपत्ति, 2,13,000 विद्यार्थी विद्यालय बाहिर।
बचतकर्ता सड़कमा गैर कानूनी ऋण लिने लामी छाने सत्तामा सहकारी अपचलनमा आरोपित, गृहमन्त्रीले राजीनामा दिनुपर्ने कांग्रेस नेताहरूको भनाई, व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने एमालेको धारणा।
दुग्ध किसानले अझै भुक्तानी पाएनन्, रकम अभावमा पशुपालनमै समस्या भएको गुनासो। आगलागीबाट पश्चिम नेपालमा 49 जनाको मृत्यु, मुगलिन पोखरा सड़क पूर्वतर्फको अवधि सकिँदा 55% काम मात्रै भयो।
इजरायली हमलामा परि दक्षिणी लेबनानमा 3 जनाको मृत्यु, इरानले इजरायलमाथि गरेको आक्रमणले मध्य पूर्वमा तनाव, द्वन्द्वका कारण विद्यालय जाने उमेरका 90% सुडानी बालबालिका औपचारिक शिक्षाबाट वञ्चित।
र एसएससी प्रिमियर कपमा नेपालले आज साउदी अरब विरूद्ध खेल्ने, आईपीएल क्रिकेटमा कोलकातामाथि राजस्थानको जित, पीएससी र डर्टमुन्ड च्याम्पियन्स लीग फुटबलको सेमी फाइनलमा।
हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
साझा खबरको सबैभन्दा शुरूमा, चलिरहेको विद्यार्थी भर्ना अभियान र विद्यालय बाहिर रहेका 2,13,000 विद्यार्थीको प्रसंग।
10 वर्ष अघि कक्षा 1 भर्ना भएका बालबालिका मध्ये 44% मात्र यसपालिको एससीएमा सहभागी भएका छन्। शैक्षिक सत्र 2071 कक्षा 1 11,36,000 विद्यार्थी भर्ना भएकामा उनीहरू यसपालि गत चैतमा सञ्चालित एससीएसम्म आइपुग्दा घटेर 5,00,000 हाराहारीमा मात्र देखिए। कक्षा 1 10 आइपुग्दा 6,35,000 विद्यार्थीले बीचैमा कक्षा छाडेको पाइएको छ। यो तथ्यले सरकारको विद्यार्थी भर्ना अभियानको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ। वर्षौंदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदै आएको छ। आइतबार शुरू शैक्षिक सत्रमा भर्ना हुन प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षा मन्त्री सुमना श्रेष्ठले सार्वजनिक आह्वान गर्नुभएको छ। केन्द्र, प्रदेश र स्थानीय सरकारले पनि विद्यार्थी भर्नाको अपील गर्दै प्राथमिकता दिएका छन्। तर भर्ना भएका विद्यार्थीलाई विद्यालयमा टिकाउने नीति तथा कार्यक्रम सरकारले सञ्चालन गर्न सकेको छैन। संविधानले अनिवार्य किटान गरेको कक्षा 8 पढ़ाई पूरा नगरी बीचैमा विद्यालय छाड्ने विद्यार्थी कक्षा 1 भर्ना भएका मध्ये 50% छन्। 5,69,000 विद्यार्थी मात्रै कक्षा 9 पुगेको सरकारी तथ्याङ्कमा देखिन्छ, जबकि 2085 कक्षा 8 पूरा नगरेका नागरिक अयोग्य हुने गरी सरकारले 2075 अनिवार्य तथा निशुल्क शिक्षा ऐन जारी गरिसकेको छ। ऐनको दफा 19 2085 वैशाखभित्र कक्षा 8 शिक्षा प्राप्त नगरेको व्यक्ति सरकारी, गैर सरकारी, सहकारी संस्था, संघ संस्थामा सदस्य बन्न, निर्वाचित, मनोनयन र नियुक्ति हुन समेत योग्य नहुने उल्लेख गरिएको। दिएको छ। अघिल्ला वर्षमा बालबालिकालाई विद्यालय पढ़ाऊ टिकाऊ र सिकाऊ नारा दिएर भर्ना अभियान सञ्चालन गरिएको थियो, तर 100% विद्यार्थी अझै पनि कक्षा एकमा भर्ना हुन नसकेको र भर्ना भएका मध्ये पनि आधा विद्यार्थी आधारभूत तह समेत पूरा नगरी विद्यालय छाड्ने गरेको देखिएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले 2,13,000 विद्यार्थी अझै पनि विद्यालय बाहिर रहेको र यसपालि उनीहरूलाई भर्ना गराउने कार्यक्रम रहेको जानकारी दिनुभयो।
यसैबीच शिक्षा मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई पदबाट हटाउन सिफारिश गरेको छ। मंगलबार हिजो मन्त्रालयमा बसेको बैठकले दल र तीनका क्रियाकलापमा संलग्न शिक्षकमाथि कार्यवाही चलाउने नीतिगत निर्णय लिएको हो। कुनै पनि दलको समितिमा रहेका शिक्षक भेटिए तुरून्तै बर्खास्त गर्न मन्त्रालयले शिक्षा तथा मानवसोत विकास केन्द्रलाई पत्रचार गरेको छ। केन्द्रले जिल्ला शिक्षा समन्वय एकाईलाई सम्बन्धित जिल्लामा रहेका शिक्षकको राजनीतिक दलमा संलग्नताबारे छानबिन गर्न निर्देशन दिएको छ। देशभर कक्षा 12 निजी र सरकारी सबै शिक्षकको संख्या झण्डै 4,20,000 हाराहारीमा रहेको छ। यी मध्ये अधिकांश शिक्षक राजनैतिक भातृ संगठनमा सदस्य रहेका छन्। सम्बन्धित संघ संगठनकै अनुसार कांग्रेस निकट नेपाल शिक्षक संघमा 90,000, एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा 80,000 र माओवादी निकट अखिल नेपाल शिक्षक संघमा 50,000 शिक्षक आबद्ध रहेका छन्। तर त्यसमा सम्बन्धित दलको समितिमा कति शिक्षक आबद्ध छन् भन्ने कुनै यकिन तथ्याङ्क छैन। शिक्षा मन्त्री सुमना श्रेष्ठले कानून अनुसार शिक्षकलाई राजनीतिबाट टाढा राख्ने बताउनुभयो।
हाम्रो कानूनमा अलरेडी छ, दुईटा कानूनले स्पष्ट भन्छ। एउटा चाहिँ नि शिक्षकहरू कर्मचारीहरू राजनीतिक पार्टीको कुनै कार्यकारीमा बस्नु हुँदैन भनेर शिक्षा ऐनले भन्छ। राजनीतिक दल सम्बन्धीको ऐनले सदस्यता नदिनु कर्मचारीलाई शिक्षकलाई भनेर भन्छ। भनेपछि यो ऐनमा नभएको कुरा होइन। यो गाह्रो कहाँ भइरहेछ भन्दाखेरि हामीले हाउ पार्टमा चाहिँ नि अहिलेसम्म फोकस गरिरह नभएको हो कि जस्तो लाग्छ। म शिक्षा मन्त्रीको हैसियतले त अभियसली त्यो ऐनहरू कार्यान्वयन गरिहाल्छु।
तर मन्त्रालयको निर्णयमा शिक्षक संघ संगठनले भनी आपत्ति जनाएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले मन्त्रालयको निर्णय आपत्तिजनक भएको बताउनुभयो। त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले सरकारी शिक्षा सिध्याउने खेल भएको आरोप लगाउनु भएको छ। तर शिक्षाविदहरूले भने कार्यान्वयन गर्न दलहरूको प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। शिक्षाविद डाक्टर विद्यानाथ कोइरालाले दलीयता अन्त्य गर्नु राम्रो हो, तर यसको अन्त्यका लागि शिक्षक लाई प्रोफेशनल ट्रेड युनिस्ट बनाउनु आवश्यक छ। अर्कातर्फ राजनैतिक दलले पनि सदस्यता दिनु भएन, दलको विधान नै शिक्षक पार्टीमा लैजाने भन्ने विषय छ। दलहरूको प्रतिबद्धता बेगर यो कार्यान्वयनमा समस्या हुन सक्ने उहाँले बताउनु भएको छ।
सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्ष कांग्रेसले अब राजीनामा दिनुपर्ने स्थिति उत्पन्न भएको बताएको छ। बुटवलको सुप्रिम सहकारीमा भएको ठगीमा जीवी राई र लामिछाने सहितले गैर कानूनी रूपमा ऋण लिएर बचत अपचलन गरेको निष्कर्ष सहितको प्रहरीको प्रतिवेदन अदालतमै प्रवेश भएपछि लामिछानेले नैतिक रूपमा पदमा बस्न नमिल्ने कांग्रेस नेताहरूले बताएका हुन्। लामिछानेको संलग्नतालाई अनुसन्धानबाट पुष्टि गर्ने तर प्रतिवादी नबनाउने कदमले सिंगो राज्य नै उनलाई बचाउन लागेको आशंका आफूहरूलाई भएको कांग्रेसका एक पदाधिकारीले बताए। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने स्थिति धेरै अघि बढ़िसकेकाले आगामी संसदमा कांग्रेसले लिने पोजिशनको विषयमा पार्टीभित्र छलफल हुने बताउनुभयो। सहकारीमा संचालक सदस्य बचतकर्ता र ऋणी समेत नरहेको भन्ने दावी गर्दै आएका गृहमन्त्री लामिछानेले गैर कानूनी रूपमा सहकारीको रकम लिएको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको छ। बुटवलको सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले जीवी राई र लामिछाने सहितले प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष निकालेको हो। अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाम रकम र कैफियत तथ्य सहित उल्लेख भए पनि मुद्दाको प्रतिवादीको सूचीबाट उनको नाम गायब गरिएको छ।
त्यस्तै सत्तारूढ़ दल नेकपा एमाले भने गृहमन्त्री लामिछानेले सहकारीको रकम अपचलनमा मुछिनु दुखद भएको बताएको छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले सहकारीमा धेरै नागरिक ठगिएको भन्दै पीड़ितलाई न्याय र ठगीमा संलग्नलाई कार्यवाहीको दायरामा ल्याउनुपर्छ भन्ने मान्यता नेकपा एमालेको रहेको बताउनुभयो। सीआईएमसँग कुराकानी गर्दै उहाँले सार्वजनिक पदमा रहेका व्यक्तिका सवालमा उठेका प्रश्नको जवाफ दिने पहिलो काम स्वयंको भएको भन्दै विषयबारे अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो।
उठेका प्रश्नहरूको बारेमा सत्य के हो, यथार्थ के हो, त्यसको बारेको प्रमाणको भार पुर्याउने दायित्व सम्बन्धित व्यक्तिप्रति नै हुन्छ। हामी एउटा सत्ता सहयात्रामा छौँ, हाम्रो सम्बन्ध भनेको एउटा राजनीतिक प्रकृतिको सत्ता सहयात्री दलका हिसाबले हाम्रो चाहिँ सम्बन्धहरू रहने कुरा भयो। कतिपय उहाँसँग जोडेका प्रश्नसँग कानुनी प्रश्नहरू आकर्षित होलान्, अन्य सार्वजनिक प्रश्नहरू पनि आकर्षित होलान्, ती प्रश्नहरूको निरूपण गर्ने दायित्व स्वयं सम्बन्धित व्यक्तिको र सम्बन्धित दलले यसलाई प्रष्ट पार्न पर्ने हुन्छ।
गृहमन्त्री उहाँ हुनुहुन्छ, उहाँले नै त्यो अनुसन्धान गर्ने निकायको नेतृत्व गरिरहनु भएको छ भने पछाडि उहाँमाथि हुने अनुसन्धान प्रभावित हुँदैन भन्ने कुरा चाहिँ कसरी विश्वास गर्न सकिन्छ? यस्तो अवस्थामा नेकपा एमाले के भन्छ?
कोलिसन गभर्मेन्ट भएको हिसाबले एउटा व्यक्ति वा एउटा कुनै मन्त्रालयमा जिम्मेवार प्राप्त व्यक्तिले मात्रै चाहेर सबै प्रभावित गर्न सक्छ भन्ने ठाउँबाट सोच्न सकिँदैन भन्ने मलाई लाग्छ। एक दोस्रो कुरा, विगतका हाम्रा कयौं नजिरहरू छ, कतिपय घटनामा दोषी देखेको अवस्थामा, प्रमाणित भएको अवस्थामा, बालवाला मन्त्री जेलसम्म जाने अवस्था भएको हामी सबैलाई थाहा छ। त्यसो हुँदाखेरि गृहमन्त्री भई हुने बित्तिकै उहाँले सारा चाहिँ प्रभावित गर्नुहुन्छ, राज्यका इकाइहरूलाई सबैलाई उहाँले प्यारालाइज गर्नुहुन्छ, त्यस हिसाबले जान्छ भन्ने मलाई लाग्दैन।
तपाईँहरू सत्ता साझेदार भएको हिसाबले चाहिँ अहिले उहाँले आफूलाई लागेका आरोपहरूलाई कसरी पखाल्न सकिन्छ अथवा म कसरी चोखो छु भनेर त्यही कुर्सीमा बसेर देखाइदिए पुग्छ, राजीनामा दिइरहनु पर्दैन भन्ने हो?
हामीले त्यसो भनेनौ नि। हामीले के छ भने विषयहरू उठे, विषय उठेपछि त्यसको निरूपण हुनुपर्छ। पात्रको बारेमा कुनै खोजबिन हुँदाखेरि वा पात्रका बारेमा प्रश्न आरोपहरू लाग्दाखेरि त्यो पनि हामी सबै एमाले पनि स्वीकार गर्नुपर्छ, एमाले पनि त्यो बचाउनु पर्छ भन्ने ठाउँमा एमाले रहँदैन।
सुदूरपश्चिममा मुख्यमन्त्रीमा दावी गर्ने एकै दलबाट दुईजना भएको भन्दै पुनः दावी आह्वान गरिएको छ। प्रदेश प्रमुख नजीर मियाले यसअघि दावी गर्नेहरू एउटै दलका दुईजना भएको भन्दै बिहिबार साँझ 5 बजेसम्मको समय तोकेर संविधानको धारा 168(2) अनुसार नै दावी पेश गर्न आह्वान गर्नुभएको हो। मुख्यमन्त्री चयनमा भएका पछिल्ला घटनाक्रमसँगै केही कानूनी उल्झन पनि उत्पन्न हुने देखिएका छन्। त्यसै गरी मध्य प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत पाउनु भएको छ। मंगलबार हिजो प्रदेशसभामा कांग्रेस, जनमत र लोकसभाको बहिष्कारका बीच मुख्यमन्त्री यादवले विश्वासको मत पाउनु भएको हो। सत्ता गठबन्धनका जसपा, एमाले, माओवादी, एकीकृत समाजवादीबाट गरी मुख्यमन्त्रीको पक्षमा 61 मत खसेको थियो। मंगलबार हिजो नै आफ्ना मन्त्री फिर्ता बोलाउँदै लोसपा सरकारबाट बाहिरिएको छ।
सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका,
स्थानीय विपद जोखिम न्यूनीकरणको लागि चाहिँ एउटा भलेन्टियरहरू तयार गर्ने कानून पनि,
दुग्ध किसानले अझै भुक्तानी पाएनन्, रकम अभावमा पशुपालनमै समस्या भएको गुनासो, आगलागीबाट पश्चिम नेपालमा 49 जनाको मृत्यु लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
गर्मीयामको शुरूआतसँगै वनमा आगलागी भइरहेको देख्नुभयो भने एक्लै वा सीमित संख्याका नागरिक मात्रै निभाउन शुरू नगर्नुहोस्।
यस बारेमा वन समूहका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायसँग सरसल्लाह गर्नुहोस् र मिलेर आगो निभाउन जानुहोस्।
आगो निभाउन जाँदा नाइलन वा पोलिस्टरका लुगा नलगाउनुहोस्। के कस्ता सामग्री लैजाने भन्ने बारेमा पहिले नै छलफल गर्नुहोस्।
आगलागी भइरहेको स्थान, हावाको गति, मौसमी अवस्थाको विश्लेषण गर्नुहोस् र सुरक्षित स्थानतर्फ जानु परे उपयुक्त बाटो पनि निश्चित गर्नुहोस्।
आगलागी भइरहेको स्थान भन्दा 10 वा 15 मिटर वरपर स्याउला, सोतर, सुकेका हाँगा लगायत जम्मा गर्नुहोस्। यसरी अग्निरेखा बन्दा आगो अरू ठाउँमा फैलिन पाउँदैन।
दिउँसो वा त्यसपछिको समय भन्दा पनि बिहान पखको समयमा आगलागी निभाउने गरी योजना बनाउनुहोस्।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन।
बाल बालिकालाई धेरै तातो पानीले नुहाइदिँदा वा धेरै तातो तेल शरीरमा लगाइदिँदा वा तातो इँटा तातो खरानीले सेक्न खोज्दा पोलेका घटनाहरू प्रशस्तै भेटिन्छन्।
हट वाटर ब्याग प्रयोग गर्दा थिचिएर फुट्न गई तातो पानी शरीरमा परि जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो, पोलेको घाउमा 20 मिनटसम्म सफा पानी हाल्नुपर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नुपर्छ र घाइतेलाई सकभर छिट्टो अस्पताल पुर्याउनु पर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन। यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवनजल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल युके र बीभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
नागरिक दैनिकको पहिलो पृष्ठमा आगलागीबाट पश्चिम नेपालमा 49 जनाको मृत्यु शीर्षकमा गणेश विसुली लेख्नु भएको खबर छ। पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगलागीका घटना वर्षेनी बढ़दै गएका छन्। आगो ताप्दा, खाना पकाउँदा, पात पतिंगर जलाउँदा सावधानी नअपनाउँदा, चुरोट बिडीको ठुटो ननिभाइकन फ्याँक्दा बिजुलीको तार जलेर पनि आगलागी हुने गरेको छ। चालू आर्थिक वर्षको हाल वैशाख 3 सम्म पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगलागीका कारण 49 जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयहरूका अनुसार यस अवधिमा लुम्बिनीमा 25, कर्णालीमा 17 र सुदूरपश्चिममा 7 जनाको मृत्यु भएको हो। नयाँ पत्रिका दैनिकको अर्थ पत्रिका पृष्ठमा मुगलिन पोखरा सड़क पूर्वतर्फको अवधि सकिँदा 55% मात्रै काम शीर्षकमा कास्कीबाट रोहित राज पराजुलीले लेख्नु भएको खबर छ। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा मुगलिन सड़क खण्डको आबु खैरिनीदेखि पोखरासम्मको करिब 81 किलोमिटर सड़कको स्तरोन्नतिको काम जारी छ। सड़क खण्ड अन्तर्गत आबु खैरिनीदेखि पोखरासम्मको क्षेत्रलाई दुई प्याकेज पूर्व र पश्चिम खण्डमा छुट्याइएको छ। पूर्व खण्डमा आबु खैरिनीदेखि जामुनेसम्मको 41.45 किलोमिटर र पश्चिम खण्डमा जामुनेदेखि पोखरासम्मको 38.88 किलोमिटर क्षेत्र तोकिएको छ। एसियाली विकास ब्याङ्क एडीबी 13 अर्ब 61 करोड़ ऋणमा सड़क विस्तारको काम भइरहेको छ। सड़क विस्तारका क्रममा कुल 81 किलोमिटर मध्ये करिब 20 किलोमिटर 6 लेनको हुनेछ।
कान्तिपुर दैनिकमा गृहस्थी कवि र प्रेमिल गजलकार भनेर दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। यो दुखद खबर हो। एकै व्यक्तिले आफूलाई कति विधामा बल ठहराउन सक्छ? 1, 2 वा 3 प्रकट पंगेनी शिव अपवाद हुनुहुन्थ्यो। 30को दशकमा अभिनेता र करिब कवि, 50को दशकतिर गजलकार र गीतकार। जति उमेर ढल्किँदै गयो उति नै प्रेमिल गजल। आफूभन्दा अनुज पुस्तासँग संगत गर्न रूचाउने उहाँको स्वभावले युवापनको झल्को दिए पनि मंगलबार स्वास्थ्यले साथ दिएन। सधैँ मुस्कुराइरहेको अनुहारको प्रतिविम्ब छोडेर उहाँ सदाको लागि अस्ताउनु भएको छ। पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा 67 वर्षको उमेरमा उहाँको हिजो निधन भएको छ।
दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान डीडीसी र विभिन्न निजी उद्योगबाट 6 अर्बभन्दा धेरै भुक्तानी पाउन बाँकी छ। 2080 फागुन 19 तत्कालीन कृषि मन्त्री बेदुराम भुषालको उपस्थितिमा दुग्ध उत्पादक प्रशोधक बीच भएको सहमति अनुसार डेरी उद्योगीहरूले 2080 पुष मसान्तसम्मको भुक्तानी चैत 21 गतेसम्म गरिसक्ने किसानले आन्दोलन फिर्ता लिने समझदारी थियो। तर विगत जस्तै पछिल्लो पटक पनि किसानलाई धोका भएको छ। भुक्तानी नपाएका किसानलाई पशुपालनमा नै मुश्किल देखिएको छ।
नवलपुर गैडाकोट सत्रका अनुप पौडेलको फर्ममा यति बेला 40 वटा गाई छन्। दिनमा सरदर 200 लिटर दूध उत्पादन हुन्छ। यो व्यवसाय राम्रो लागेपछि अनुपले 4 वर्ष अघिदेखि गाई पाल्न थाल्नु भएको हो। शुरूमा राम्रै कमाई भए पनि हाल उपयुक्त बजार नपाउँदा आमदानी घटेको छ।
कृषि व्यवसाय त ठिकै हो, तर अलिकति अहिलेको माहौलले गर्दाखेरि हामीलाई केही उपलब्धि छैन। यसै भन्दाखेरि माइनस भनेर हामी अब ब्याज पनि करिब करिब ब्याज मात्रै थामिन्छ भनौँ, किस्ता तिर्न सकिँदैन। हामीले पनि अब मैले कृषि विकास ब्याङ्कबाट 60 लाख लोन लिएर गरिराखेको होइन, त्यसको अब मैले प्रत्येक 3 महिनामा 60 हजारै ब्याज बुझाउँछु। अब यस्तै हो भने त ब्याज बुझाउन नि हामीलाई धौधौ पर्छ, किन गाई भैँसीको खर्च पनि आउँछ, दाना चापट बढ्दो छ, यता हाम्रो मूल्य घट्दो छ कि।
एकातिर किसानले लगानी र मेहनत अनुसारको फाइदा लिन सकेका छैनन्, अर्कोतिर मौजदात पर्याप्त रहेको भन्दै सरकारी स्वामित्वकै दुध विकास संस्थान र निजी उद्योगले किसानबाट खरिद गर्ने दूधको मात्रा कटौती गरेका छन्। भुक्तानीमा पनि ढिलाइ भइरहेको छ। गैडाकोटका यादव प्रसाद घिमिरेले 1 लाख भुक्तानी पाउन बाँकी छ। कम मूल्यमा दूध बेचिरहेका किसान त्यही रकम पनि समयमै नपाउँदा दाना खरिदमै समस्या भएको बताउँछन्।
40-50 दूध बेच्नु परेको अवस्था छ कि क्रिम काट्नु परेको, क्रिम काटेर कि क्रिम काट्ने कि चाहिँ पोखिदिनु भए अर्को विकल्पै छैन।
त्यसैले अत्यन्त किसान मारमा छन्। पहिला चाहिँ अब 70-80-90 चाहिँ गाईको दुध बिक्री हुन्थ्यो।
मेहनत गरेर दुध उत्पादन गर्ने किसान मारमा परेको तर दुध व्यवसायीले भने अधिक फाइदा लिएको किसानको गुनासो छ। दूधको बक्यौता रकम नपाए पशुपालन नै छोड्नु पर्ने अवस्था आउने गैडाकोट दशका रीता पौडेल बताउनुहुन्छ।
अब 60 रुपियाँ लिटर पर्दैन हाम्रो यहाँ बेच्दा, त्यही पनि हप्तामा 2-3 चोटि किरीमै काट्नु पर्छ, दाना चापट त्यही पनि बेलामा आउँदैन, त्यही नै महँगो छ।
समस्या समाधानको माग गर्दै किसानले केही समय अगाडि आन्दोलन समेत गरे। सरकारले किसानको माग सम्बोधन हुने गरी सबै भुक्तानी गर्ने सहमति गर्यो, तर सहमति भएको 1.5 महिना बित्दा समेत कार्यान्वयन भएको छैन। दुध सहकारी संघ नवलपुरका अध्यक्ष गोपाल श्रेष्ठ,
चैत 21 गतेसम्म पौष मसन्तसम्मको भुक्तानी पठाउने भनेर जुन सम्झौता गरायो, त्यो सम्झौता अनुसार चाहिँ कुनै पनि काम हुन सकेको अवस्थाहरू चाहिँ छैन। अब दुध त बेचिराखेको छौँ, एकदम भराशय अवस्थामा छ, दुध पठाए पैसा आउँदैन, पैसा मागे दुध जाँदैन।
सरकारले दुग्धजन्य वस्तुको आयातमा रोक लगाउन सकेमा दुध बिक्री नहुने समस्या सुल्झिने किसानहरू बताउँछन्, तर समस्या समाधानमा तीनै तहका सरकार गम्भीर नबनेको उनीहरूको गुनासो छ। पवित्र पराजुली, सीआईएन, विजय एफएम, नवलपुर।
साझा खबरमा अब विदेशका खबर। हिजो साँझ दक्षिणी लेबनानी शहर सेहाबियामा इजरायली हमलामा 2 हिजबुल्लाह लडाकु र 1 अमल आन्दोलनका सदस्यको मृत्यु भएको छ। हमलामा 3 जना सर्वसाधारण घाइते भएका छन्। लेबनानी सैन्य स्रोतका अनुसार इजरायली ड्रोनहरूले शहरको केन्द्रतिर 3 वटा मिसाइल प्रहार गरेका थिए। यसबाट 22 भन्दा बढी घरहरूमा क्षति पुर्याएको बताइएको छ। स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानका धेरै क्षेत्रमा 6 वटा हवाई हमला गरेको बताइएको छ। सन् 2023 अक्टोबर यता हिजबुल्लाह र इजरायल बीचको भिडन्तमा लेबनानी पक्षमा 279 हिजबुल्लाह सदस्यहरू र 75 नागरिक सहित 423 व्यक्तिको मृत्यु भइसकेको छ। इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्य पूर्वमा तनाव बढ़ाएको र गाजा युद्ध जारी रहँदा इजरायल र इरानबीच खतराको संकेत देखिएको छ। इजरायलका प्रमुख सेना प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले इरान र उसका सहयोगी राष्ट्रले इजरायलमाथि 300 भन्दा बढी क्षेपास्त्र, ड्रोन र रकेट प्रहार गरेपछि सोमबार जवाफी कार्यवाही गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। इरानले इजरायलमाथि गरेको आक्रमणपछि विश्वका नेताहरूले संयमित हुन आग्रह गरिरहेका छन्। र सुडानी सशस्त्र बल एसएएफ र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्स आरएसएफ बीचको 1 वर्ष लामो द्वन्द्वले देशका 1.9 करोड स्कूल जाने उमेरका बालबालिकाहरूमध्ये 90% भन्दा बढ़ीको औपचारिक शिक्षामा बाधा पुगेको छ। संयुक्त राष्ट्रसंघ बालकोष युनिसेफले आइतबार जारी गरेको पछिल्लो प्रतिवेदनमा शिक्षामा जारी अवरोधले सुडानको लागि पुस्ताको संकट निम्त्याउने उल्लेख गरिएको छ। सुडानको उच्च शिक्षा मन्त्रालयको आधिकारिक तथ्याङ्क अनुसार युद्धले 100 भन्दा बढी सार्वजनिक र निजी विश्वविद्यालयहरू बन्द गरिएको छ भने ठूलो संख्यामा विश्वविद्यालय र उच्च संस्थाहरू ध्वस्त पारेको छ।
साझा खबरमा अब खेल खबर। ओमानमा जारी एसएससी प्रिमियर कप T20 क्रिकेट अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा साउदी अरब विरूद्ध खेल्दैछ। यसअघि नै समूह विजेता बन्दै सेमी फाइनलमा पुगिसकेको नेपालका लागि आजको खेलमा कुनै दबाव छैन, तर साउदीलाई भने सेमी फाइनल प्रवेशका लागि नेपाल विरूद्धको खेल जित्नै पर्ने दबाव छ। खेल दिउँसो 12:15 शुरू हुनेछ। जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतमा राजस्थान रोयल्सले इण्डियन प्रिमियर लीग आईपीएलमा कीर्तिमानी जित हासिल गरेको छ। आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकाता नाइट राइडर्सलाई 2 विकेटले पराजित गरेको हो। राजस्थानले कोलकाताले दिएको 224 रनको विशाल लक्ष्य अन्तिम बलमा 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले सुनिल नरिनको शतकको मद्दतमा 6 विकेट गुमाएर 223 रन बनाएको थियो। जितपछि राजस्थान 7 खेलमा 12 अंकसहित शीर्ष स्थानमा यथावत छ। कोलकाता 6 खेलमा 8 अंकसहित दोस्रो स्थानमा छ। आईपीएलमा आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा हुनेछ। र स्पेनिस क्लब बार्सिलोनामाथि जीत हात पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएससी युरोपेली च्याम्पियन्स लीगको सेमी फाइनलमा प्रवेश गरेको छ। दोस्रो लेगमा 4-1 र समग्रमा 64 जीत निकाल्दै फ्रेन्च टोली अन्तिम 4 प्रवेश गरेको हो। पीएससीले अब फाइनल प्रवेशका लागि बोरुसिया डर्टमुण्ड विरूद्ध खेल्नेछ। गैराती नभएको खेलमा डर्टमुण्डले एटलेटिको म्याड्रिड विरूद्ध समग्रमा 5-4 जीत निकाल्दै अन्तिम 4 प्रवेश गरेको हो।
आगलागी नियन्त्रणका लागि हाम्रा स्थानीय सरकार तयार छन्। कुराकानी, अरू खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
जलवायु परिवर्तनले मानव जीवन र प्राकृतिक प्रणालीमा विश्वव्यापी प्रभाव पारेको छ। आगामी दिनमा यो क्रम अझै बढ्दै जाने अनुमान गरिएको छ।
तिम्रो किताबमा पनि जलवायु सम्बन्धी पाठ रहेछ नि, हैन विना?
छ नि। आज म पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन अर्थात इबीए भन्ने पाठ पढ्दैछु।
के रहेछ यो इबीए भनेको?
जोखिममा परेका समुदायलाई प्राकृतिक स्रोत र साधनको उपयोग गरी जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र सामना गरी जिउने र विकसित हुन सहयोग पुर्याउने कामलाई इबीए भनिन्छ। जलवायु परिवर्तनको प्रतिकूल प्रभावको सामना गर्न समुदायहरूलाई सहयोग पुर्याउने यो एउटा नयाँ अवधारणा हो।
ए, अनि खेती किसानी गर्ने हामीलाई पनि यसले फाइदा गर्छ?
गर्छ नि। सुक्खा ठाउँहरूमा कम चिस्यानमा हुर्कन सक्ने बाली नाली लगाउने अनि पहिरो जान सक्ने क्षेत्रमा पहिरो रोकथाम गर्न सक्ने र उपयोगी बिरुवा लगाउने, समुदायलाई फाइदा हुने गरी वन चरण पानीको मुहान जस्ता स्रोतको दिगो व्यवस्थापन गर्ने कामहरू इबी अन्तर्गत पर्छन् क्या?
उसो भए त यो गजबको कुरा रहेछ त।
हो त नि, धेरै गजबको कुरा हो। इबीए को योजना तयारी र कार्यान्वयन गर्दा स्थानीय जनताको सहभागिता, आदिवासी जनजाति संरक्षण कर्मी, प्राकृतिक स्रोत व्यवस्थापन अभियन्ता र निजी क्षेत्रका सरोकारवालाहरू बीच पनि समन्वय चाहिन्छ।
जलवायु परिवर्तनले निम्ताएका चुनौतीको सामना गर्न जमिन जल र प्राकृतिक स्रोत व्यवस्थापनका सर्वोत्तम उपलब्धिहरूको कार्यान्वयन गरौं। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा वन तथा वातावरण मन्त्रालय र सीआईएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
साझा खबरमा अब आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका। स्थानीय सरकार सञ्चालन ऐनमा विपद व्यवस्थापनका लागि गर्नुपर्ने कामका बारेमा उल्लेख छ, तर आगलागीमा जनधनको क्षतिपछि मात्रै नियन्त्रणका उपायबारे बहस हुन्छ। स्थानीय सरकारले गर्नुपर्ने पूर्व तयारी र आगलागी नियन्त्रणमा जाँदा के गर्ने, साथी लील प्रकाश चन्दले अग्नि नियन्त्रणका जानकार किशोर कुमार भट्टराईसँग कुराकानी गर्नुभएको छ।
कुनै एउटा समुदायमा 20-30 जनाको सम्मको फरेस्ट फायर भलेन्टियर भनेर त्यसमा चाहिँ कम्तीमा चाहिँ 15-20 जना भए पनि एकचोटि एक सेसनको ट्रेनिङ दिन पुग्ने मान्छे हो। ती मान्छेहरूको लागि आधारभूत औजार उपकरण र आधारभूत तालिम हामीले उहाँहरूलाई उपलब्ध गरायौँ भने त्यो 15-20 जनाले अरू 150 जना मान्छेलाई चाहिँ नेतृत्व गरेर लिएर जान सक्नुहुन्छ।
नगरपालिका अथवा पालिकाका जनप्रतिनिधिहरूले यतातिर धेरै ध्यान नदिएका हुन सक्छन्। उनीहरूले अब हामी यो कार्यक्रम अगाडि बढाउँछौ, यसको लागि थोरै बजेट छुट्याउँछौ, जनशक्ति उत्पादन गर्छौ भन्ने उनीहरूले सोचे भने अब जस्तो जिल्ला वन कार्यालयमा त्यो प्रकारको जनशक्ति होला, कहाँ कहाँबाट जनशक्ति ल्याएर त्यो तालिम दिएर आग लागि भयो भने निभाउनको लागि जनशक्ति उत्पादन गर्न सकिन्छ।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय अन्तर्गत छ, उहाँहरू लाई सम्पर्क गर्यो भने उहाँहरूले पनि चाहिँ सहयोग गरिदिनुहुन्छ। एक्सपर्टिजको चाहिँ त्यस्तो ठुलो समस्या पनि छैन र पैसाको पनि त्यस्तो धेरै ठुलो चाहिँ बजेट चाहिँ हामीले धान्नै नसक्ने किसिमको बजेट पनि छैन। मात्र यहाँ इच्छा शक्तिको कुरा हो, इच्छा शक्ति भयो हो हामी गर्छौँ भन्यो भने अहिले कानुनको पनि अभाव छैन। कानुनले पनि स्थानीय चाहिँ विपद जोखिम न्यूनीकरणको लागि चाहिँ एउटा भलेन्टियरहरू तयार गर्ने कानुन पनि छ, काम गर्नको लागि स्थानीय तहलाई आफैमा चाहिँ एकल अधिकार पनि छ।
अहिले नै आग लागि कुनै ठाउँमा भइराखेका छ तर त्यो ठुलो ठुलो हेर्न सक्ने अवस्था रहेन, यस्तो बेलामा के कुरामा ध्यान दिने?
मैदानमा जानुभन्दा अगाडि चाहिँ सेफ्टी फर्स्ट, पहिला चाहिँ आफ्नो सुरक्षा चाहिँ गर्नु पर्यो। म्यानुअल्ली हामीले स्थानीय स्तरमा उपलब्ध साधन स्रोत प्रयोग गरेर सबै चाहिँ गएर चाहिँ निभाउन सक्ने किसिमको छ भने, अब स्याउलाले पिट्ने बानीको सानातिना स्रोतहरू छ भने त्यसले चाहिँ छम्केर अग्निरेखा भन्छौँ, अग्निरेखा काटेर त्यसलाई चाहिँ बढ्न नदिने किसिमको चाहिँ म्यानुअल्ली गर्न सक्ने कुराहरूमा चाहिँ गर्न सक्छौँ। आफू ट्र्यापमा नपरिकन चाहिँ वन डडेलो वनको आग लागि निभाउन सकिन्छ।
आग लागि नियन्त्रणको लागि निभाउनको लागि गएका मानिसहरू कुन कुन कारणले घेराबन्दीमा पर्न सक्छन् र ज्यान जोखिममा हुन सक्छ?
तालिममा चाहिँ अब प्राय अङ्ग्रेजीमा सिकाइन्छ, त्यसलाई मैले नेपालीकरणमा चाहिँ यो जापान यो हाम्रो चाहिँ जङ्गल आग लागेमा चाहिँ ओ ख भासु भनेर नेपालीकरण गरेको छु। यसमा चाहिँ ओ ख भासु भनेको चाहिँ वरिपरि हेर, खबर गर, भाग्ने स्थान पहिचान गर र चाहिँ सुरक्षित हो भनिन्छ के। जङ्गल आग लागिमा चाहिँ के हुन्छ भने हावाको बहाव यतिर हुन्छ, हामी जहिले पनि फायर फाइटिङ गर्दा अग्नि नियन्त्रण गर्दाखेरि हावाको चाहिँ हामी विन्ड वार्ड भन्छौँ, हावा जता गएको छ हामी त्यतैतर्फ फर्केर आग लागि नियन्त्रण गर्दै जान्छौँ, ताकि हावा चाहिँ आगो चाहिँ हामीभन्दा अघि हुन्छ, हामी पछि पछि हुन्छौँ। कहिलेकाहीँ चाहिँ त्यो तुरुन्तै हावाको बहाव चाहिँ हामीलाई थाहा हुँदैन, सट्टै परिवर्तन भइदिन्छ, अनि जता छौँ हावा आगो चाहिँ लप्का त्यतै आइदिन्छ, भाग्ने स्थान र चाहिँ पहिचान पनि हुँदैन र सुरक्षित स्थान पनि हामीले नभेट्दाखेरि ट्र्यापमा परेर अग्नि नियन्त्रकलाई नै जोखिममा पार्छ।
अग्नि नियन्त्रणका जानकार किशोर कुमार भट्टराईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
राजनैतिक दलमा आबद्ध शिक्षकलाई बर्खास्त गर्ने शिक्षा मन्त्रालयको निर्णय, सरकारी शिक्षा सिध्याउने खेल भएको भन्दै शिक्षक संगठनहरूको आपत्ति।
बचतकर्ता सड़कमा गैर कानूनी ऋण लिने लामी छाने सत्तामा सहकारी अपचलनमा आरोपित गृहमन्त्रीले राजीनामा दिनुपर्ने कांग्रेस नेताहरूको भनाई, व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने एमालेको धारणा।
दुग्ध किसानले अझै भुक्तानी पाएनन्, रकम अभावमा पशुपालनमै समस्या हुने गुनासो। आगलागीबाट चालू आर्थिक वर्षमा पश्चिम नेपालमा 49 जनाको मृत्यु।
इजरायली हमलामा परि दक्षिण लेबनान मा 3 जनाको मृत्यु। इरानले इजरायलमाथि गरेको आक्रमणले मध्य पूर्वमा तनाव।
र एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरब विरूद्ध खेल्ने, आईपीएल क्रिकेटमा कोलकातामाथि राजस्थानको जीत। साझा खबरको अन्त्यमा कार्टुन लिएका छौं। यी हिमालय टाइम्स .com महेश बस्ताकोटीले बनाउनु भएको चषक्क शीर्षकको कार्टुन रहेको छ। यहाँ विद्यालयमा शिक्षक अभाव हुने कुरालाई व्यङ्ग्य गर्न खोजिएको छ। यस वर्ष समयमै सबै ठाउँमा पाठ्य पुस्तक पुगेको भनेर सरकार खुशी व्यक्त गरिरहेको छ। विद्यार्थीहरू पनि खुशी छन्, अभिभावक र शिक्षक पनि खुशी छन्, सबै खुशी हुँदै गर्दा पनि तर विद्यार्थीलाई एउटा कुराको दुःख छ, त्यो भनेको शिक्षकको अभाव।